नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम
रमाइलो पढाई दिगो सिकाई कक्षा 1-2-3 बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे शिक्षण विज्ञसँगको कुराकानी
शिक्षकलाई सहयोगी उपाय।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 बालबालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। बालबालिकाको पढाइ सीप विकासका लागि ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोध र लेखाइ जस्ता तत्त्वहरू आवश्यक छन्। प्रारम्भिक कक्षाका शिक्षकहरूको पेशागत विकासलाई लक्षित गरी तयार पारिएको यस कार्यक्रममा प्रभावकारी शिक्षणका लागि शिक्षकहरूले अपनाउन सक्ने उपायहरूबारे जानकारी दिइनेछ। शिक्षक साथीहरू, आजको छलफल शैक्षणिक तथा सन्दर्भ सामग्रीको उपयोग र व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित हुनेछ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक गणेश प्रसाद भट्टराईज्यू। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद
सरलाई। मेरो पहिलो प्रश्न छ, प्रारम्भिक कक्षाका विद्यार्थीहरूमा पठन सीप विकास गर्नका लागि कुन किसिमका शैक्षणिक सामग्रीहरूको व्यवस्था गरिएको छ?
प्रारम्भिक कक्षाको पढाइ भनेको, विद्यार्थीहरूको पढाइ भनेको सुनाइबाट हुन्छ। विद्यार्थीहरूले राम्रोसँग सुन्न सके भने त्यसैबाट पढाइ सीप विकास सुरु गरिन्छ। ध्वनि वर्णको राम्रोसँग चिनारी हुनुपर्छ। यसको लागि सबभन्दा पहिले श्रव्य सामग्रीहरू आवश्यक पर्छन्। शिक्षकले अथवा अभिभावकले अथवा कसैले पनि प्रयोग गरेका श्रव्य सामग्रीहरूबाट पढाइ सुरु गर्नुपर्छ र त्यसले उच्चारण प्रक्रियालाई सुधार गर्छ। त्यसपछि मात्रै क्रमशः दृश्य सामग्रीहरू, पाठ्य सामग्रीहरू र मल्टिमिडियामा आधारित सामग्रीहरूलाई प्रयोग गर्न सकिन्छ।
हजुर सरलाई मेरो अर्को जिज्ञासा छ, सन्दर्भ सामग्रीहरू निर्माण तथा प्रयोग गर्ने तरिकाका सम्बन्धमा पनि बताइदिनुहुन्छ कि?
प्रारम्भिक कक्षा पढाइमा सन्दर्भ सामग्रीहरू भएनन् भने पढाइ अपुरो रहन्छ। विद्यार्थीहरूले आफ्ना पुस्तकमा पढेका कुराले मात्रै उनीहरूलाई पुग्दैन, त्यसका अतिरिक्त विभिन्न प्रकारका सामग्रीहरू आवश्यक पर्छन्। जस्तो शब्द सिकाउनका लागि शब्दपत्तीहरू, चित्रपत्तीहरू, अक्षरपत्तीहरू, त्यस्तै विभिन्न प्रकारका चार्टहरू, मात्रा चार्टहरू, तालिकाहरू र विसङ्केतक पाठहरू, यिनीहरूलाई प्रारम्भिक कक्षा पढाइका लागि आवश्यक पर्ने सन्दर्भ सामग्रीको रूपमा लिइन्छ। उनीहरूले यसलाई हेरेर, सुनेर र आफ्नो क्षमता अनुसार पढेर बुझ्ने प्रयास गर्छन्।
सरलाई मेरो अन्तिम प्रश्न छ, हाम्रा विद्यालयका तल्ला कक्षाहरूमा प्रयोग गर्न सकिने सन्दर्भ सामग्रीहरू के हुन सक्लन् र तिनको व्यवस्थापन चाहिँ कसरी गर्न सकिन्छ होला?
शिक्षकहरूले विभिन्न प्रकारका सन्दर्भ सामग्रीहरू आफै तयार पार्न सक्नुहुन्छ। शब्दपत्ती, चित्रपत्ती, अक्षरपत्तीहरू शिक्षकले आफै तयार पार्न सक्नुहुन्छ। मात्रा तालिकाहरू र हामीले प्रयोग गर्नुपर्ने वर्ण तालिकाहरू, तिनीहरू पनि शिक्षकले आफै तयार पार्न सक्नुहुन्छ। अर्को एउटा पाटो छ, रमाइला रमाइला सामग्रीहरू बनाउने, झ्यालेपत्ती बनाउने, पिन व्हील चार्ट बनाउने र हामीले प्रयोग गरेका कतिपय सामग्रीहरूका, जस्तो बट्टा हुनसक्छ, पत्रिका हुनसक्छ, पुराना पुस्तकहरू हुनसक्छन्, तिनीहरूलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरेर कक्षामा उनीहरूको क्षमता अनुसार सिकाउन सकिन्छ। यो धेरै ठुलो कुरा यसलाई ठान्नु हुँदैन। शिक्षकले थोरै मात्र प्रयास गर्नुभयो भने सामग्री कक्षा कोठामा आफै तयार पार्न सकिन्छ।
धन्यवाद सर।
धन्यवाद र यो सुनिरहनु भएका विद्यार्थी भाइ बहिनी र शिक्षकहरूलाई पनि धेरै धेरै धन्यवाद।
शिक्षक साथीहरू, यी सबै सहयोगी र उपयोगी जानकारीहरू तपाईँले आफ्नो विद्यालयमा प्रयोग गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
रमाइलो पढाइ दिगो सिकाई कक्षा 1-2-3 बालबालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइबारे रेडियो नाटक
उज्ज्वल भविष्यको सुरुवात।
ल ल अब यता ध्यान दिउँ है। प्रारम्भिक कक्षा पढाइ सम्बन्धी आज सञ्चालित दौतरी शिक्षा तालिमको अन्तिम चिया विश्रामपछि यहाँहरू सबै सहभागीलाई हामी प्रशिक्षकहरू, म ताराकी आमा
र म ताराको बाबा
फेरि पनि स्वागत गर्दछौँ।
हाम्रा छोराछोरीहरू प्रारम्भिक कक्षा अर्थात् 1, 2, 3 कक्षामा पढ्छन्। तपाईँ हामी आफ्ना छोराछोरीहरूको भविष्य उज्जवल होस् भन्ने चाहन्छौँ नि, होइन र?
हो,
प्रारम्भिक कक्षाको राम्रो पढाइले नै हाम्रो यो चाहनालाई साकार बनाउँछ।
हाम्रा छोराछोरीहरूलाई बुझेर पढ्न र पढेका कुरा अभिव्यक्त गर्न सिकाउनका लागि हामी अभिभावकहरूले कसरी सहयोग गर्न सक्छौँ, के कस्तो भूमिका खेल्न सक्छौँ भनेर यो तालिम सञ्चालन गरिएको त बुझ्नुभएकै छ नि।
चिया विश्राम भन्दा पहिलेको सत्रमा हामीले के कुरा सिक्यौँ, अब हामी यसबारे ज्योतिका बुवाको अनुभव सुन्छौँ। तपाईँको छोरी ज्योति पनि त प्रारम्भिक कक्षामै पढिरहेकी छिन् नि, होइन?
हो नि, मेरी छोरी अहिले तारा नानीसँगै कक्षा 3 पढ्दैछिन्। म त यहाँ मैले नचिनेका व्यक्तिहरू आउनुभएको होला भन्ठानेर के सोच्दै आएको थिएँ, यहाँ त सबै हाम्रै गाउँटोलकै छिमेकीहरू पो सहभागी हुनुहुँदो रहेछ। मलाई के लाग्यो भने यो तालिम भन्दा पनि अर्कै कुरो रहेछ।
लौ, के भन्नुभएको, यो तालिम नभएर कसरी अर्कै कुरा भयो?
त्यही त म पनि यही सोध्न खोजिरहेको थिएँ। ताराकी आमाले मेरो मनकै कुरा भनिन्।
तपाईँको मनको कुरा मैले नबुझे अरू कसले बुझ्छ होला, भन्नुहोस् त।
अब कुरो के भन्दाखेरि, हामीले छोराछोरीप्रति गर्नुपर्ने कर्तव्य पनि कहीँ तालिम हुन्छ त। हामी अभिभावकहरूले मेरी छोरी ज्योति जस्ता साना कक्षामा पढ्ने बालबालिकालाई घरमा पढ्न सघाउनु पर्ने कुरा रहेछ नि यो त।
हो त, अहिले आएर ज्योतिका बुबाको कुरा सोझिहाले नि।
अनि हामी अभिभावक बीच एकबाट अर्कोले सिको गर्दै छोराछोरीको लागि घरमा पढाइ कुनो बनाइदिने, दिनको कम्तीमा 10-15 मिनटसम्म भए पनि शान्त उज्यालो ठाउँमा आफूले सुन्ने गरी पढ्न लगाउने र सकेसम्म आफूले पनि कथा कविता पढेर सुनाउने, अनि समय समयमा छोराछोरीको विद्यालय गएर शिक्षकलाई भेटी उनीहरूले कसरी पढ्दैछन् भनेर खोजी नीति गर्ने जस्ता कुराहरू पो सिकियो आज। अनि यस्तो महत्त्वपूर्ण कुरा पनि कहीँ तालिम हुन्छ र? यो त हाम्रो कामै हो नि, होइन र?
एकदम ठिक भन्नुभयो तपाईँले।
अनुमति भए म पनि केही भनौँ कि?
ए ल, भइहाल्छ नि। माइली दिदीले पनि तालिमको बारेमा अनुभव सुनाउन खोज्नु भएको छ, सबैले ध्यान दिएर सुन्नुहोस् है।
हुन्छ हुन्छ,
सुन्छ।
पहिला त म तारा काम बुवालाई धन्यवाद दिन चाहन्छु। 1, 2, 3 जस्ता सुरुवाती कक्षामा पढ्ने हाम्रा बालबालिकालाई पढाउने यति सजिलो कायदा रहेछ भन्ने कुरा त मलाई थाहा नै थिएन। विद्यालय भर्ना गरिदिएर बेला बेलामा पढ है भनिदिएपछि मात्र पुग्छ जस्तो लाग्थ्यो, तर होइन रहेछ। घरमा पढाइ कुना र शान्त वातावरण बनाइदिने र छोराछोरीले पढेको कुरा सुनिदिने पनि गर्नुपर्दो रहेछ। यसबाहेक उनीहरूले कस्तो पढ्दैछन् भनी बुझ्न उनीहरूको शिक्षकसँग सोधपुछ गर्नु र छलफल गर्नु पनि आवश्यक रहेछ।
वास्तवमै ज्योतिका बुबा र माइली दिदीले निकै उत्साहजनक कुरा गर्नुभयो। हामी अभिभावकहरूको सानो प्रयास र साथले प्रारम्भिक कक्षामा पढ्ने हाम्रा बालबालिकाको पढाइमा धेरै ठुलो सहयोग पुग्छ। छोराछोरीलाई घरमा हरेक दिन कम्तीमा 10-15 मिनट भए पनि पढ्न लगाउने र उनीहरूले पढेको सुनिदिने र उनीहरूका गल्ती सच्याइदिने गरेमा छोराछोरी राम्रो अङ्क ल्याएर उत्तीर्ण हुन्छन्। उनीहरूले राम्ररी बुझेर पढ्न सक्नु भनेको शिक्षाको बलियो जग बस्नु हो।
हेर्नुहोस्, केही समय पहिले ताराको बाबा र मैले पनि अहिले तपाईँहरूले जस्तै दौतरी शिक्षा तालिम लिने अवसर पाएका थियौँ। त्यसबाट प्रारम्भिक कक्षामा पढ्ने बालबालिकाका अभिभावक र शिक्षकबीच भेटघाट, छलफल, अनुभव साटासाट र सहकार्य चाहिने रहेछ भन्ने थाहा पायौँ। अहिले त हामी छोरीलाई जन्मदिनको उपहारमा रमाइला चित्रकथाका पुस्तक समेत दिन्छौँ।
अहिले त हाम्री छोरी बाटोमा हिँड्दा सूचना पार्टीको सन्देश पढ्ने र बुझ्ने भइसकिन्। दिदी ताराले पढेको देखेर भाइ तेजले पनि सिको गर्दै पढ्न मिहिनेत गरिरहेका छन्।
फुर्सदको समयमा अनि राति सुत्नु अघि हामी आफै पनि कथा पढेर तारा र तेजलाई सुनाउँछौँ। यसो गर्दा उनीहरूसँगै हामीलाई पनि धेरै रमाइलो लाग्छ।
हामीलाई यतिका अनुभव र ज्ञान दिनुभएकोमा ताराको आमा बुवालाई धन्यवाद। आजको तालिम धेरै नै जानकारीमूलक र ज्ञानवर्धक लाग्यो।
हस्, सहभागी भइदिनु भएकोमा तपाईँहरूलाई पनि धन्यवाद।
साँच्चै आफ्ना छरछिमेकका अन्य अभिभावकहरूले आफ्ना छोराछोरीलाई पढ्न सिक्नमा मद्दत गर्न के कस्ता उपाय अप्नाइरहनु भएको छ, कसरी सहयोग गरिरहनु भएको छ भन्ने कुरा जान्नु र आफ्नो अनुभव बाँड्नु पनि उत्तिकै आवश्यक छ है। यति भन्दै प्रारम्भिक कक्षा पढाइ सम्बन्धी आजको यो दौतरी शिक्षा तालिम यहीँ समाप्त भएको जानकारी गराउँछु। धन्यवाद।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाई बारे विशेष अतिथि संगको कुराकानी।
विशेष अतिथि संग रमाइलो कथा।
नमस्कार, म माया गिरी। आजको कार्यक्रममा एकजना विशेष अतिथिले आफू सानो छँदा आफूलाई मनपर्ने पुस्तकहरू, आफ्नो पढ्ने बानी र आफूले पढ्न सिक्दाको क्षणबारे आफ्ना सम्झनाहरू हामीलाई सुनाउनुहुनेछ र अन्त्यमा हामीले छनौट गरेको पुस्तक पढेर सुनाउनुहुनेछ। आजको हाम्रो अतिथि हुनुहुन्छ न्याय कानुन विषयका ज्ञाता र नेपालको प्रथम महिला पूर्व प्रधान न्यायाधीश श्री सुशीला कार्कीज्यू। यहाँलाई स्वागत छ।
धन्यवाद।
तपाईँ यसरी सफल र लोकप्रिय हुनुको पछाडि पढाइ एउटा महत्त्वपूर्ण पक्ष रहँदै आएको छ, त्यसैले हामी तपाईँसँग प्रारम्भिक कक्षा पढाइका सम्बन्धमा केही प्रश्नहरू सोध्न चाहन्छौँ। पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
त्यतिखेर बालकहरूले पढ्ने हुन्छ नि साना साना पुस्तकहरू, किताबहरू, चित्र भएका, रमाइलो लाग्थ्यो।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा तपाईँलाई सबैभन्दा मनपर्ने कुराहरू के थिए?
एउटा तिब्बतीयन हो या चाइनिज स्टोरी थियो, बुवाले ल्याइदिएको सानो पातलो फोटो सहितको, त्यो चाहिँ सोदनाम द्रोलमा भन्ने केटीको स्टोरी थियो। अनि त्यो उसले चाहिँ दुःख गरेको, पानी बोकेको, गाई बस्तु चराएको, अनि उसलाई चाहिँ फेरि त्यो पछि जबरजस्ती बिहासिया गरिदिएको गरेको त्यस्तो कथा थियो। अनि त्यो पढ्दाखेरि चाहिँ पढेन भने त यस्तो पो होइन रहेछ, पढ्नुपर्ने रहेछ भन्ने चाहिँ त्यो फिल भएको।
तपाईँले कसरी पढ्न सिक्नुभयो, सम्झना छ?
पहिलोचोटि सिकाएको त बुवाले नै हो। बुवाले पढाउँदाखेरि पार्टीमा लेख्थ्यौँ हामी।
तपाईँले सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए वा पढाइमा जोड नदिनु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
मेरो ग्रुपमा नि सायद म मात्रै होला यत्रो हाइटमा पुगेको, नभएदेखि अरू मेरा साना केटी साथीहरू जति थिए, एसएलसी पास भएपछि त प्रायः सबैको बिहा भयो, बिहाउँदै गए, उनीहरूलाई पढाइएन, मेरो पनि त्यही हाल हुन्थ्यो।
आफ्नो व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद।
धन्यवाद।
अब म तपाईँलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु पढेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
पुस्तकको नाम को सबैभन्दा बुद्धिमान, लेखक शिल्पी प्रधान, चित्राङ्कन कर्ता किशोर जोशी, सम्पादक भिक्टर प्रधान। एक दिन यस संसारमा पाइने जनावरहरूका बीच को सबैभन्दा बुद्धिमान भनेर झगडा परेछ। सुरु चाहिँ पानीमा बस्ने अक्टोपसले भनेछ, साथी हो, यस संसारमा सबैभन्दा बुद्धिमान म हुँ। त्यही पानीमा बस्ने माछाले अक्टोपसको कुरा काट्दै भनेछ, होइन, तिमी भन्दा त म बुद्धिमान, तिम्रा त खुट्टा मात्रै धेरै छन्, गोही किन पछि पर्थ्यो र? उसले पनि माछालाई उछिन्दै भनेछ, तिमी भन्दा म ठुलो छु, त्यसैले मेरो गिदी पनि धेरै छ, तिमी भन्दा म नै बुद्धिमान छु। किनारको रुखको हाँगामा बसिरहेको सुगाले सबै कुरा सुनिरहेको रहेछ, उसले भनेछ, ए गोही दाई, जिउ ठुलो हुँदैमा बुद्धिमान हुँदैन, के तपाईँलाई त्यति पनि थाहा रहेनछ? तपाईँ भन्दा त म बुद्धिमान रहेछु नि। त्यही रुखको जरानी र दुलोमा बस्ने मुसालाई निकै हाँसो उठेछ, उसले सुगालाई गिज्याउँदै भनेछ, सुगा बहिनी, तिमीलाई त मेरो यो सानो बुद्धिले नै जित्छ। त्यहीँनिर खाना खोजिरहेको सुँगुरले मुसाको कुरा सुनेछ, उसले खाना छाडेर भनेछ, ए मुसो, कसलाई धाक लगाएको? तिम्रो त्यो सानो टाउकोमा कति गिदी छ र? तिमीले मलाई जित्न सक्दैनौ। त्यो कुरा नजिकैको कुकुरले पनि सुनिरहेको थियो, कुकुर पनि के कम, उसले पनि के कुरो गरेको, सुँगुर भाइ, तिमी कहाँ म भन्दा बुद्धिमान छौ र, भन्दै भुक्न थालेछ। कुकुर भुक्दै थियो, डल्फिन पानीबाट फुत्त बाहिर निस्केर, म हुँ सबैभन्दा बुद्धिमान, मैले जस्तो चाँडो कसले सिक्न सक्छ र, भन्दै फेरि पानीभित्रै सुत्त छिरिहालेछ। नजिकैको ढुङ्गामा दुईवटा बाँदर बसिरहेको रहेछन्। जनावरहरूको कुरा सुनेर जुम्रा केलाइरहेको एउटा बाँदरलाई सही नसक्नु भएछ, उसले टिपेको जुम्रा क्वाप्प मुखमा राख्दै भनेछ, सबैभन्दा बुद्धिमान म हुँ म, के को तिमीहरू? बाँदर कराउँदै नजिकको रुख चढेछ, उसले रुख नै भाँचिएला जस्तो गरी हाँगा हल्लाएछ, उसको चाला देखेर सबै जनावर त्यहाँबाट हिँडेछन्। सबै भागेको देखेर बाँदर दङ्ग परेछ। साँच्चै जनावरहरूमा बाँदर निकै बुद्धिमान हुँदो रहेछ। तर तिमीलाई थाहा छ संसारमा सबैभन्दा बुद्धिमान को? तिमी।
श्री सुशीला कार्कीज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता, हामी अर्को विशेष अतिथिसँगको रमाइलो कुराकानी लिएर फेरि आउनेछौ। यतिन्जेल सँगै रहेर कार्यक्रममा साथ दिनु भएकोमा धन्यवाद। नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा 1-2-3 का बाल बालिकालाई।
हामी अहिले सुन्दैछौ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
समाज समुदायमा बढ्दै गइरहेको जनस्वास्थ्य चुनौती, नसर्ने किसिमका रोगहरू जसलाई अङ्ग्रेजीमा नन कम्युनिकेबल डिजिजेज अर्थात् छोटकरीमा NCD पनि भनिन्छ। यसैका बारेमा समसामयिक सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोग निवारण कार्यक्रमलाई सघाउने उद्देश्यले KSDC नेपाल, BP कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा युनिभर्सिटी हस्पिटलद्वारा जनहितका लागि प्रस्तुत नियमित आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको।
नमस्कार। ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस संयोजित रेडियो लहर कामना स्वस्थ जीवनको भेटघाटमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म उपेन्द्र
र म अचला। प्रिय सहभागी श्रोता, हाम्रो शरीरको सम्पूर्ण अङ्गहरूमध्ये अति केन्द्रीय र अति संवेदनशील अङ्गहरू मृगौला अर्थात् किडनी र मुटु अर्थात् हार्ट र यससँग सम्बन्धित जटिलताका पक्षहरू किडनी डिजिजेज, हार्ट अर्थात् कार्डियक जटिलता र डिजिजेजका साथमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन र मधुमेह अर्थात् डायबिटिजसँग सम्बन्धित भएर सूचना प्रवाह गर्न हामी यस रेडियो मञ्चमा आएका छौँ।
अचलाजी, मलाई लाग्छ म आज एउटा नयाँ कुरा तपाईँलाई बताउँदैछु। अघि तपाईँले बताउनुभएका ती अङ्गहरू र रोगहरू अनि जटिलताहरूलाई एकैसाथ बताउन र बुझ्न शरीर एवं चिकित्सा विज्ञान शास्त्रका विशेषज्ञहरूले अङ्ग्रेजी शब्दहरू किडनी, हाइपरटेन्सन, डायबिटिज र कार्डियाकको छोटकरी सम्मिश्रण KHDC नामकरण गरेका छन्।
ओहो, कति नयाँ अनि चाखलाग्दो कुरा! कति सजिलै गरी एकैसाथ बुझ्न र बताउन सकिने! फेरि दोहोऱ्याउँछु है म त, किडनीको K, हाइपरटेन्सनको H, डायबिटिजको D र कार्डियाकको C अर्थात् KHDC एउटा सजिलो सूत्र
हो। अचलाजी, हाम्रो दिनचर्या र विभिन्न विकास सँगसँगै यस्ता अङ्गहरूसँग जोडिएका र हाइपरटेन्सन डायबिटिजको समस्या बढ्दो छ। यस्ता समस्याहरूबाट जन र धनको क्षति बढ्दो छ।
उपेन्द्रजी, सभ्यताको विकास भयो, ज्ञान चेतनाको विकास भयो, प्रविधिको पनि विकास भयो, तर नसर्ने रोगहरूको प्रकोप झन घट्नुपर्ने होइन र? एक किसिमको मेरो बाल जिज्ञासा नि।
तपाईँको बाल जिज्ञासा भने पनि तपाईँको प्रश्न निर्दोष र सही छ। यस गम्भीर सवाललाई बुझ्नका लागि हामी भेटौँ डाक्टर ज्योति भट्टराईसँग। अहिलेको आधुनिक समाजको अहम सवाल नसर्ने रोगहरूको बारेमा उहाँले बताउनु हुने सूचना हाम्रो देशभरिका रेडियोका सहभागी श्रोताहरूले पनि उहाँसँगको यो संवाद सँगै सुन्नुहुनेछ।
मेरो नाम डाक्टर ज्योति भट्टराई हो। न्युयोर्कमा इन्टरनल मेडिसिनमा MD गरेर अनि एन्डोक्रिनोलोजी, डायबिटिज एन्ड मेटाबोलिजम भन्छ, डायबिटिज र हर्मोन रोग सम्बन्धी विशेषज्ञता हासिल गरे सन् 2002। अनि विगत 20 वर्षदेखि त्यही फिल्डमा काम गरिराखेको छु।
यो हाम्रो मानव जीवनमा सभ्यताको विकास सँगै र आधुनिकीकरण सँगसँगै एउटा शब्दावली चलन चल्तीमा छ, NCDs भन्ने गरिन्छ, अर्थात् अङ्ग्रेजीमा नन कम्युनिकेबल डिजिजेज भन्ने गरेको छ, र नेपालीमा उल्था गर्दा नसर्ने किसिमका रोगहरू। यो भन्नाले हामी आम साधारणले के बुझ्नुपर्छ?
शरीर हाड मासुले बनेको, पञ्च तत्त्वले बनेको होइन, एउटा ब्यालेन्समा बसेको हुन्छ, आफ्नो प्रकृतिसँग पनि रुद्दै एउटा ब्यालेन्समा बस्दाखेरि तपाईँको मानसिक शारीरिक स्वस्थता हुँदाखेरि चाहिँ स्वस्थ भइयो, र त्यो स्वस्थता गडबड हुँदाखेरि चाहिँ बिसन्चो भयो। अब गडबड हुँदाखेरि बाहिरी तत्त्वले अट्याक गरेर गडबड हुनेको उदाहरण चाहिँ कोभिड इन्फेक्सन जस्तै ट्युबरकुलोसिस टिबी यिनीहरू चाहिँ सर्ने रोग भयो, कीटाणु भाइरस ब्याक्टेरिया एक अर्काबाट सरेर रोग बनाउने भए, तर नसर्ने रोग भनेको चाहिँ हाम्रो शारीरिक भित्री वातावरणलाई नै खलबल ल्याएर थाहा नपाइकन कतिपय अवस्थामा लक्षणै नदिकन विभिन्न रोगहरू उब्जाउने, कीटाणुबाट एक अर्कामा नसरे तापनि सर्न चाहिँ सर्ने नै हो, वातावरणबाट पनि हुन्छ, त्यो वातावरणीय पोल्युसन आधुनिकीकरण तनाव सँगसँगै आउने र सबैलाई एन मास धेरैलाई नै इफेक्ट गर्ने र थाहा पत्तो नदिकन आएर पछि पछि झन्झन जटिल समस्याहरू ल्याउने रोग चाहिँ यी चाहिँ नसर्ने रोग भए।
कुन कुन रोगहरू यो नसर्ने किसिमको प्रवृत्तिको अथवा प्रकृतिको रोगहरू भनेर सामान्यतया चिनिन्छ?
नसर्ने रोग भनेको डायबिटिज रोग, ब्लड प्रेसर रोग, अनि मुटु रोग, किडनी रोग, क्यान्सर, वातावरणीय पोल्युसन भएर हुने सिओपिडी, दमको रोग, यिनीहरू पनि नसर्ने रोगमै पर्छ।
दुईटा अङ्गहरू, आन्तरिक अङ्गहरू, मुठु र मृगौलाको कुरा गरिरहेको छौँ हामी, र दुईटा अर्का सूचक, मानक र मापक, रक्तचाप र सुगर अथवा डायबिटिज, अन्त सम्बन्ध के हो त मुठु र मृगौला?
अङ्ग भनेर यसलाई बक्समा राखेर गर्न मिल्दैन, सबै सामान्य प्रशासन मन्त्रालय चलेको जस्तै जीवभित्र पनि त्यो भन्दा पनि 1,00,000 गुणा जटिल र एकदम कम्प्लिकेटेड सिस्टम भगवान्ले यस्तो बनाइदिनु भएको छ। र सिम्पल भाषामा भन्नुपर्दाखेरि हाम्रो संवेदनशील अङ्ग जस्तो किडनी र मुटु मात्र होइन, आँखाको पर्दा, ब्रेन, मुटु, यिनीहरूलाई पनि बाँच्नको लागि यिनीहरूको जीव कोषमा चाहिँ अक्सिजन र ग्लुकोज चाहिन्छ। अक्सिजन तपाईँले सास फेर्दा पाउनुहुन्छ भने ग्लुकोज चाहिँ तपाईँले खाएको खानाबाट पाउनुहुन्छ, तर त्यो भित्र जीव कोषभित्र पठाउने काम चाहिँ इन्सुलिन भन्ने तत्त्वले गर्छ। तर इन्सुलिन राम्रोसँग निस्किएन अथवा राम्रो काम गरेन भने रगतमा बढ्छ, र त्यो जुन रगत छ तपाईँको एउटा भिस्कोसिटी भन्छ, एउटा पातलोपनामा बग्नु पर्नेमा गुलियोपना भएपछि त्यो भिस्कस हुन्छ अथवा बाक्लो हुन्छ। र यस्तो सुगरद्वारा रगत बाक्लिनाले जहाँ जहाँ उसले त्यो रगत सप्लाई गर्छ त्यो अङ्गलाई थाहा नपाइकन खुसु 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 ड्यामेज गर्छ। त्यसैले मुटु र मृगौला मात्र होइन, आँखाको पर्दा, ब्लाइन्डनेस पनि आउँछ डायबिटिजबाट, र नर्भ्सहरू, खुट्टा झमझमाउने, स्पर्श शक्ति हराउने, खुट्टामा घाउ पाकेर तपाईँको हरेक महिना 2-3 बिरामीहरू हाम्रो हस्पिटलमा आउनुहुन्छ खुट्टामा घाउ भएर, यौन दुर्बलता किनभने त्यो अङ्गको ब्लड सप्लाईहरूमा प्रब्लम भयो, त्यसपछि गटको आन्द्रामा प्रब्लम भयो, ग्यास्ट्रोपोरेसिस, खाना पचेन, त्यसपछि डिप्रेसन, बिर्सेने रोग, टाउकोदेखि खुट्टासम्म चाहिँ यसले असर गर्छ। त्यो लिङ्क त्यही हो एउटा डायबिटिजको चाहिँ। प्रेसर भनेको चाहिँ तपाईँको मुटुबाट सबैतिर परिचालित हुन एउटा प्रेसरको साथ ब्लड प्रेसर मुटुबाट रगत बाहिर गएको हुन्छ, त्यो मेन्टेन हुने ब्लड प्रेसर चाहिँ मोटामोटी हिसाबले 120/80 हो, तर तपाईँको तनावको कारणले, वंशाणुगत कारणले, डायबिटिजको कारणले, किडनी रोगको कारणले बढी भइरहेछ भने तपाईँको प्रेसरका साथ संवेदनशील अङ्गमा ब्लड फ्लो भयो भने त्यहाँ रक्त धमनी फुट्न पनि सक्छ, फुट्यो भने पक्षघात हुन्छ, रक्त धमनी ब्लकेज भयो भने हार्ट एट्याक हुन्छ, रक्त धमनीमा मसिनो खुसु खुसु ड्यामेज भयो भने किडनी ड्यामेज हुनसक्छ, मान्छे डायलाइसिसमा पनि जान सक्छ।
ओहो, एन्डोक्राइन सोसाइटी अफ नेपालका पूर्व अध्यक्ष र मधुमेहका लागि नेपाल सरकारका सल्लाहकार डाक्टर ज्योति भट्टराईसँग असीम सूचना र अनुभव रहेछ। कति सहभागी श्रोताहरूले अथाह जानकारी र सन्देशहरू प्राप्त गर्नुभयो होला भन्ने मेरो विश्वास नि।
हो त, त्यसैले त एउटा बुद्धिमानी भनाई, भन्न र बताउनका लागि एउटा मुख तर सुन्नका लागि दुईटा कान, अर्थात् भनेको कुरा सुन्दा झन दोब्बर। तपाईँले भन्नुभयो जस्तै थुप्रै उपयोगी सन्देशहरू खिच्नु भएको हुनुपर्छ हाम्रा सहभागी श्रोताहरूले।
रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको रेडियो कान्तिपुर राष्ट्रव्यापी एफएम फ्रिक्वेन्सीहरू क्रमशः 96.1, 101.8 मेगाहर्जका साथै www.kantipurfm.np मार्फत अनलाइनबाट नियमित पाक्षिक अन्तरालमा शनिबार बेलुकी 6 बजेदेखि सहभागी भई सुन्न सकिन्छ।
प्रिय सहभागी श्रोता, समय सँगसँगै चिकित्सा विज्ञान र प्रविधिले गर्दा हामीहरूले कैयन रोगहरू जस्तै क्षयरोग, कुष्ठरोग आदिहरूमाथि त विजय प्राप्त गर्यौं। तर पनि बढ्दो आधुनिकीकरण तथा पर्यावरणमा आएको परिवर्तन सँगसँगै नसर्ने किसिमका रोगहरू जस्तै मुटु रोग, मृगौला, मधुमेह, उच्च रक्तचाप लगायतका मानसिक रोगहरू भने बढिरहेको पाइन्छ।
हो, यही परिस्थितिमा यस्ता नसर्ने किसिमका रोगहरू विरुद्ध रचनात्मक अभियानहरू पनि सञ्चालनमा छन् अचलाजी। भेटौँ धरान स्थित बिपी कोइराला इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा सेवारत डाक्टर सञ्जीव कुमार शर्मासँग। जनस्वास्थ्य सम्बन्धी यस गम्भीर चुनौतीलाई डाक्टर शर्माले संयोजन गर्नुभएको केएचडिसी अभियान अन्तर्गत कसरी प्रयासहरू भइरहेका छन् त?
नमस्कार, म डाक्टर सञ्जीव कुमार शर्मा, मुटु रोग तथा मृगौला रोग विशेषज्ञ, प्राध्यापक, बिपी कोइराला स्वास्थ्य विज्ञान संस्थानमा कार्यरत छु। र यो हाम्रो जनसमुदायमा हुने दीर्घकालीन रोगहरूको लागि त्यसको विरुद्धको जनचेतनामूलक कार्यक्रम, जनसचेतनाको कार्यक्रम, यी रोगहरूलाई पहिचान गर्न खोज पडताल तथा यसको व्यवस्थापनको लागि 2003 भलन्टियर रूपमा गाउँघरमा कार्यरत छु।
नसर्ने किसिमका रोगहरू अथवा नन कम्युनिकेबल डिजिजेसको लागि यहाँहरूको संस्थाले जुन अभियान गरेको छ बिपिकेएचएससँगै, यो अभियान कुन रूपमा छ अथवा यहाँहरूको अभियान के हो त? नसर्ने रोगहरू जो मृगौला मुटु केन्द्रित र त्यसै गरी हाइपरटेन्सन र डायबिटिज अथवा ब्लड प्रेसर, इन्सुलिन यी लगायतलाई सूचक मापक र यो ढङ्गबाट कसरी समुदायलाई परिचालन गर्नुभएको छ?
यो कुरा सँगसँगै यहाँलाई म के चाहिँ अनुरोध गर्न चाहे भने, आज हामीले जुन रेडियो कार्यक्रम गर्दैछौँ यहाँसँग मिलेर, र हामीले जुन यो क्षेत्रका दक्ष विशेषज्ञहरूद्वारा यो रोगबारे जनसचेतना फैलाउने काम तथा यो रोग भएको मानिसहरूले या नभएको मानिसहरूले पनि के सावधानता अप्नाउँदाखेरि यी रोगहरूबाट बचिन सकिन्छ र जुन चाहिँ जसलाई यो रोगहरू लागेको छ उहाँहरूले के कसो गर्दा पो त्यसबाट हुने जटिलताहरूबाट मुक्ति पाइन्छ या तर हट्छौँ या त त्यो जटिलता हुन दिँदैनौँ भन्ने जुन किसिमको हामीले जनचेतनाको लागि यो कार्यक्रम गर्दैछौँ लाग्छ। र यो कार्यक्रम चाहिँ कस्तो हो भने, गाउँघरमा यी दीर्घ रोगहरू, गाउँघर सहरमा यी दीर्घ रोगहरू घुसको आगो जस्तो फैलिन्छ। घुसको आगोको खासियत नै के हो भने यो भित्रभित्र सल्किन्छ। यस्तै यी रोगहरू पनि यहाँले नाम लिनुभएका उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुटु रोग, कोलेस्ट्रोलजन्य रोगहरू चाहिँ घुसको आगो जस्तो जनसमुदायमा फैलिएको छ र हाम्रो जनसमुदायमा यसको जनचेतनाको कमी छ र धेरै हदसम्म यो जनचेतनाको कमी भएकै कारण उहाँहरू यसको व्यवस्थापन नगर्ने, ठिकै छन् त मलाई अहिले भन्ने र अन्तिममा गएर जब पक्षाघात हुन्छ, हृदयघात हुन्छ या त मृगौला विफल हुन्छ अनि त्यसबाट चाहिँ दुईटा बाटो अप्नाउनु पर्ने बाध्यता हुन्छ, या त मृत्युको सामना गर्नुपर्ने हुन्छ या त अङ्गभङ्ग भएर धेरै खर्च गरेर यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ र पहिला जस्तो जीवन पनि, पहिला जस्तो शरीर पनि पाइँदैन र यी कुराहरूको लागि कमसेकम यी चारवटा रोगको लागि जुन हामी भन्छौँ केएचडिसी, के भनेको किडनी, एच भनेको उच्च रक्तचाप, डी भनेको मधुमेह र सी भनेको कार्डियोभास्कुलर डिजिज अर्थात् मुटु रोग, यिनीहरूलाई चाहिँ जनचेतना कसरी फैलाउने र जनसमुदायलाई सजग गरेर कसरी यी रोगहरूलाई चाहिँ चाँडो पत्तो लाउने र हामीले पनि कसरी सहयोग गर्ने भन्ने हिसाबले चाहिँ हामी जनसमुदाय परिचालित एउटा कार्यक्रम छ भने, अर्को कार्यक्रम चाहिँ हाम्रो गाउँघरमा भएको हेल्थ पोस्ट र प्राइमरी हेल्थ सेन्टर लेभलको जनशक्तिलाई उहाँहरूको चाहिँ क्यापासिटी बिल्डिङ गरेर उहाँहरूलाई दक्ष बनाएर यी दीर्घ रोगहरूसँग लड्ने चाहिँ एउटा वातावरण सृजना गर्ने र गाउँघरमै जब उपचार हुन्छ त्यसो हुँदा यसको कम्प्लिकेसनहरू पनि कम हुन्छ र मानिसहरूले पनि धेरै दाएर ठुला अस्पताल पनि जानु पर्दैन र धेरै जटिलताहरू पनि रोक्न सकिन्छ भन्ने उद्देश्यका साथ यो केएचडिसी हामीले सुरु गरेका हौँ।
यो केएचडिसी अहिले देशको कुन भूभागमा अथवा कुन क्षेत्रमा सक्रिय छ?
यो चाहिँ हामीले विशेष गरेर हामी पूर्वमै अवस्थित भएको र हामीले कुनै पनि एक्सटर्नल फन्डिङ खासै नभइकन सुरुवात गरेको र हाम्रो आवश्यकता अनुसार सुरुवात गरेको र हामीले भलन्टियरली काम गरिराखेको हुनाले यो पूर्वाञ्चलमै सीमित छ अहिले र हामीलाई आश छ, हामीले सरकारले पनि जुन पेन प्याकेज भनेर सुरु गर्नुभएको छ प्राइमेरी हेल्थ सेन्टरहरूमा, हेल्थ पोस्ट लेभलमा र सरकारी जुन कार्यक्रम छ डब्लुएचओको सहयोगमा या त डब्लुएचओसँग सहकार्यमा त्यो कार्यक्रमलाई नै केएचडिसी जस्तै उद्देश्य भएको तर सिस्टम नै भएको हुनाले चाहिँ त्यो कार्यक्रमलाई नै बेहद रूपमा अगाडि लगेर चाहिँ त्यो देशभरि फैलाउन सकिन्छ भन्ने हामीलाई आश भएको हुनाले हामी यो प्रोग्रामहरू निरन्तरताको लागि खटिरहेको छ।
उपेन्द्रजी, राजधानी काठमाडौँ उपत्यकामा सेवारत डाक्टर ज्योति भट्टराईले प्रस्तुतिको सुरुमा बताउनु भएको अति उपयोगी सूचनापछि प्रदेश एकमा केएचडिसीले सञ्चालन गरेको रचनात्मक अभियानको जति प्रशंसा गरे पनि कमै हुन्छ जस्तो लाग्यो मलाई त। तर फेरि मेरो मनको एउटा कुनामा अर्को जिज्ञासा पो टुसायो त।
हो, जिज्ञासा टुसाउनु नै समाधानको लागि आवश्यक हुन्छ। त्यही भएर भन्ने गरिन्छ वादे वादे जायते तत्त्वबोध, अर्थात् हामी माझ कुराकानी र संवाद रचनात्मक र सकारात्मक ढङ्गले भएको खण्डमा हामी निष्कर्षमा पुग्न सक्छौँ र सही समाधान पत्ता लगाउन सक्छौँ। अब भन्नुहोस् त, तपाईँको पछिल्लो जिज्ञासा के हो?
मेरो यति बेलाको जिज्ञासा देशको पूर्वी क्षेत्रमा केएचडिसीले सञ्चालन गरेको अभियानका बारेमा डाक्टर सञ्जीव कुमार शर्माबाट थाहा पाइसकेपछि राज्य र सरकारका तर्फबाट कसरी नसर्ने रोगहरू विरुद्धको जनस्वास्थ्य कार्यक्रमहरू अर्थात् एनसिडीलाई कसरी व्यवस्थापन गरिएको छ त, त्यो पो जान्न मन लाग्यो मलाई त।
धेरै चनाखो हुनुहुन्छ अचलाजी तपाईँ। तपाईँको सही चनाखोपन बुझेर नै मैले यो प्रश्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डाक्टर फणिन्द्र बरालसँग संवाद गरेर उत्तर ल्याउने प्रयास गरेको छु।
म डाक्टर फणिन्द्र प्रसाद बराल, म एमडी जनरल प्र्याक्टिस, अहिले स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजन अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्यको शाखा प्रमुखको हैसियतमा विगत 5 वर्षदेखि यस नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको अभियानमा राज्यको अभियानमा अगाडि लागि बसिरहेको छु।
तथ्याङ्कले के देखाउँछ? मानसिक रोगलाई अलिकति पर राखौँ अथवा जोडेरै भन्दा पनि अहिले नेपालमा खास गरी यो नसर्ने रोग अन्तर्गत हामीले कुन कुन रोगलाई चिन्न पर्यो र यसको प्रवृत्ति के देखिन्छ?
एकदमै राम्रो प्रश्न गर्नुभएको छ। वास्तवमा अहिले नेपाल जस्तो विकासोन्मुख मुलुकहरूमा नसर्ने रोगहरूको प्रकोप एकदमै बढी छ। अहिले मृत्युलाई केलाएर हेर्नुहुन्छ भनेदेखि यो लेटेस्ट डाटाले झन्डै 71% मृत्युको कारण चाहिँ नसर्ने रोग भनेको देखिन्छ। र अहिले हामीले हरेक अस्पतालका बहिरङ्ग विभागमा, हेल्थ पोस्टमा, प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको मोर देन 50% बिरामी चाहिँ कुनै न कुनै प्रकारका नसर्ने रोग लागेर आएको भन्ने तथ्याङ्कले देखाउँछ। भनेपछि अहिले राज्यको फोकस चाहिँ नसर्ने रोग जति पनि छन् अहिले नसर्ने रोगमा हामीले विशेष गरेर अहिले हाम्रो डाटाले बताउने नसर्ने रोगहरूमा चाहिँ हाइपरटेन्सन र कार्डियोभास्कुलर डिजिज नम्बर 1 पर्दछ। मुटु सम्बन्धी रोग एउटा मेन कारण त्यो छ भने अर्को मधुमेह होइन डायबिटिज मेलाइटिस भन्छौँ हामी, त्यस्तै श्वास प्रश्वास सम्बन्धी रोग अर्को तेस्रो नम्बरमा छ भनेदेखि क्यान्सरहरू पनि उत्तिकै फैलिएको छ। र यसैसँग सम्बन्धित भनेको मानसिक समस्या रहेका बिरामीहरू पनि एकदमै अहिले हाम्रा चाहिँ बहिरङ्ग विभागहरूमा आउने जुन बिरामीहरूको प्रोपोर्सन छ त्यसमा सबभन्दा बढी चाहिँ यी समस्या भएका मानिसहरू आउनुहुन्छ। यो चाहिँ हामीले सर्ने रोगको तुलनामा नसर्ने रोगको चाहिँ अवस्था नेपालमा यस्तो छ।
राज्य अथवा सरकारको तर्फबाट संयन्त्र हामीले बुझिहाल्यौँ, इडिसिडीभित्र नसर्ने किसिमका र मानसिक रोगको एउटा इकाइ छ अथवा एउटा शाखा छ। राज्यको यसमा गम्भीरता के हो जसले गर्दा हामीले समयमै यसको रोकथाम गरौँ अथवा यसबारे सचेत गराउन सकौँ भन्ने राज्यको लगानी कस्तो किसिमको देख्नुहुन्छ?
यहाँले एकदमै राम्रो प्रश्न गर्नुभएको छ। म यहाँलाई के जानकारी गराउँ भनेदेखि नेपाल सरकारको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले यो नसर्ने रोगलाई एउटा पब्लिक हेल्थ प्रब्लम हो, समुदायको समस्या हो भनेर चिनेको, पहिचान गरेको धेरै वर्ष भएको छैन, करिब 5 वर्ष मात्रै भएको छ। र यो 5 वर्षको दौरानमा हामीले राज्यको सङ्घीय स्तरमा शाखाबाट चाहिँ आफ्ना प्रोग्रामहरूलाई अगाडि बढाएका छौँ। सुरुमा स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखा अन्तर्गत यो नसर्ने रोगका कार्यक्रमहरू सुरु भएका हुन् करिब 5 वर्ष अगाडि मात्रै। त्यस पछाडि इपिडेमिक तथा डिजिज कन्ट्रोल डिभिजनमा नसर्ने रोग तथा मानसिक स्वास्थ्यको विषय हेर्ने छुट्टै शाखा बन्यो, जुन शाखाको पहिलो शाखा प्रमुखको रूपमा काम गर्ने अवसर मैले प्राप्त गरेर हालसम्म पनि म त्यो काम गरिरहेको छु। अब राज्यले डिमान्डको कुरा गर्नुहुन्छ भनेदेखि राज्यको संरचनामा अब एउटा शाखाले चाहिँ पुग्ने अवस्था चाहिँ छैन। किन भन्दाखेरि अहिले जति पनि समस्यालाई हामीले केलाएर हेर्छौँ भनेदेखि समस्या चाहिँ झन्डै झन्डै 3/4 समस्या नसाले रोग सम्बन्धीको छ, तर राज्यको संरचना र लगानी चाहिँ जुन रूपमा समस्या छ त्यो रूपमा हुन सकेको अझै छैन। तर पनि हामी के अर्थमा खुसी हुनुपर्छ भनेदेखि, 5 वर्ष अगाडि त राज्यले विशेष हामीले स्वास्थ्य शिक्षा मन्त्रालयले यसलाई पब्लिक हेल्थ प्रब्लमकै रूपमा चिनेको थिएन, तर अहिले चिन्यो। अब यसलाई बिस्तारै विस्तारित रूपमा अगाडि लगेर अहिले अब सिडिसीको अवधारणामा नसर्ने रोग तथा मानसिक स्वास्थ्यलाई छुट्टै महाशाखा बनाएर केन्द्रमा चाहिँ आफ्नो प्रोग्रामहरूलाई अगाडि बढाउने राज्यको सोच छ, यो एकदमै सकारात्मक कुरा हो। त्यस्तै हामीले चाहिँ अहिले प्रदेश स्तरमा पनि एउटा चाहिँ नसर्ने रोग को युनिट डेभलप गर्ने, त्यस्तै स्थानीय तहमा पनि नसर्ने रोगको फोकल पोइन्ट बनाएर चाहिँ कार्यक्रमहरू अगाडि बढाउने भनेर राज्य चाहिँ तत्पर छ र त्यही उन्मुख आफ्ना एक्टिभिटिजहरूलाई अगाडि बढाइराखेको छ।
पालिका स्तरसम्मको नगरपालिका अथवा गाउँपालिकासम्म स्तरका जनस्वास्थ्य कर्मीलाई यो नसर्ने तथा मानसिक रोग सम्बन्धी सन्देश यहाँको के छ, त्यहाँका स्वास्थ्य कर्मीहरूलाई अथवा त्यो तहको लागि सन्देश के छ, यसलाई कसरी हामीले ग्रास रुटमै केही न केही चेक गर्न सकिन्छ भन्ने कुरामा
यो रेडियो कार्यक्रम मार्फत म सम्पूर्ण हाम्रा स्वास्थ्यकर्मीहरूलाई म के जानकारी गराउन चाहन्छु भनेदेखि, हामी सबैजना चाहिँ राज्य यो जुन नेपालको संविधानले बोलेका कुराहरूमा देशको इम्प्लिमेन्टेसनमा कटिबद्ध हुनुपर्छ र हामी छौँ पनि, अनि त्यस्तै हामीसँग राष्ट्रिय स्वास्थ्य नीति छ, अब त्यस पछाडि साथसाथै विभिन्न रणनीतिहरू छन्, स्वास्थ्य सम्बन्धीका नियमावलीहरू छन्, त्यसमा टेकेर अहिले अगाडि बढ्ने हो भनेदेखि अहिले नसर्ने रोग सम्बन्धीकोमा चाहिँ हामीले मल्टिसेक्टोरियल एक्सन प्लान भनेर 2014-20 पहिलो मल्टिसेक्टोरियल एक्सन प्लान डेभलप गरेका थियौँ र त्यसको इम्प्लिमेन्टेसनको काम हामीले अगाडि बढाइसकेका छौँ, सकिसकेका छौँ भने त्यसको मल्टिसेक्टोरियल एक्सन प्लानको दोस्रो फेज हामी MSAP 2 भन्छौँ, त्यो चाहिँ 2021 र 2025 हामीले जारी नेपाल सरकारले जारी गरिसकेका छ र यसैको मर्म बमोजिम नसर्ने रोग सम्बन्धीका जति पनि हाम्रा एक्टिभिटिजहरू छन् ती एक्टिभिटिजहरूलाई हामीले अगाडि एज अ प्रोग्रामेटिक रूपमा चाहिँ अगाडि सारेका छौँ भने अहिले हाम्रो चाहिँ मेन्टल हेल्थको कुरा गर्दाखेरि पनि मेन्टल हेल्थको पनि हाम्रो चाहिँ राष्ट्रिय मानसिक स्वास्थ्य नीति थियो, अब त्यो नीतिलाई टेकेर अहिले 2077 राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना भनेर 77 हामीले डेभलप गऱ्यौँ र यसको इम्प्लिमेन्टेसनको चरणमा छौँ र यो क्रममा आइरहँदाखेरि हामीले नेपालले नसर्ने रोगमा प्याकेज अफ एसेन्सियल नन कम्युनिकेबल डिजिज पेन प्रोग्रामको अवधारणालाई अरू अन्तर्राष्ट्रिय रूपमा पनि केही देशहरूमा चाहिँ इम्प्लिमेन्टेसन भइरहेको छ भने नेपालमा पनि झन्डै 2016-17 पेन कार्यक्रमको अवधारणा सुरु गरियो र आजसम्म आइपुग्दाखेरि नेपालका 77 जिल्लामा नसर्ने रोग सम्बन्धीको कार्यक्रम जुन पेन कार्यक्रम छ यसको इम्प्लिमेन्टेसनको चरणमा हामी छौँ र यो पेन कार्यक्रमले मुख्य रूपमा हाम्रो 4 डिजिज र 4 रिस्क फ्याक्टरलाई अहिलेसम्म प्राथमिकतामा राखेको छ, हाइपरटेन्सन र कार्डियोभास्कुलर डिजिज, उच्च रक्तचाप र मुटु सम्बन्धीका समस्याहरूलाई 1 प्रायोरिटीमा हामीले राखेका छौँ भने 2 चाहिँ मधुमेह होइन डायबिटिज मेलाइटस छ र अर्को श्वास प्रश्वास सम्बन्धीका रोगहरू छ र प्रिभेन्टेबल क्यान्सर छ भने यसका मेजर रिस्क फ्याक्टर्सहरूमा चाहिँ एउटा सिगरेट स्मोकिङ जुन हाम्रो सिगरेट खाने प्रोपोर्सन झन्डै झन्डै अब नेपालमा त सरदरमा अहिले 28% सिगरेट प्रयोग गर्नुहुन्छ, त्यस्तै अर्को रिस्क फ्याक्टरमा अल्कोहल कन्जम्सनको कुरा छ, त्यसलाई चाहिँ कसरी न्यूनीकरण गर्ने भनेर कुरा चाहिँ हामी अगाडि बढाउँछौँ भने अर्को चाहिँ अनहेल्दी डाइट्स जस्तै स्पेसली अहिले डाइटको कुरा गर्दाखेरि अहिले हामी दसैँको तिहारको सङ्घारमा पनि छौँ, हामी धेरै चिल्लो चाप्लो बोसोयुक्त खानेकुराहरू मासु जस्ता चाहिँ परिकारहरू चाहिँ प्रयोग गर्ने गर्छौँ, त्यसमा एकदमै हामीले अहिले सजग रहनुपर्ने भनेको चाहिँ ट्रान्सफ्याट जुन अब हामीले वनस्पति घिउका कुराहरू गर्छौँ त्यसको प्रयोगले चाहिँ मुटु सम्बन्धीको हार्ट एट्याक लगायतका समस्याहरू एकदम बढ्ने गरेको पाइन्छ, जसले गर्दाखेरि त्यस सम्बन्धलाई चाहिँ हाम्रा आम जनताहरू चाहिँ जानकार हुन एकदमै जरुरी छ र त्यसको प्रयोगलाई हामीले एकदमै न्यूनीकरण शून्य नै पार्नुपर्ने आवश्यकता छ भने अर्को एउटा एरिया भनेको चाहिँ फिजिकल इनएक्टिभिटी, आजको जुन सहरीकरणका कुराहरू छन्, अब हामी ग्याजेट प्रेमी मोबाइल हाम्रो हात हातमा छ, हामी आउटडोर गेमहरू कम खेल्ने जसले गर्दाखेरि फिजिकल इनएक्टिभिटी जुन हाम्रो शरीरलाई चाहिने व्यायाम जति चाहिने हो त्यो चाहिँ नगरेको कारणले गर्दाखेरि विभिन्न रोगहरू निम्ताउने हामीसँग भएका मोटोपनहरू बढेर जाने, ओबेसिटीहरू बढेर जाने, जसले गर्दाखेरि चाहिँ अरू जुन यो नसाले रोगहरूको रिस्क फ्याक्टरको चाहिँ कन्ट्रिब्युसन गर्ने भन्ने कुरा छ भने, अर्को एउटा इम्पोर्टेन्ट फ्याक्टर भनेको चाहिँ स्ट्रेस, जुन तनाव, यसमा मेन्टल हेल्थ पनि अलिकति जोडिन्छ, यसको चाहिँ भयावह अवस्था छ, जुन चाहिँ अहिले स्ट्रेसेबल लाइफ जुन हामीले बिताउनु परिरहेको छ, यी आदि धेरै रिस्क फ्याक्टर्सहरूको कारणले गर्दाखेरि अघि मैले भनेका चाहिँ जुन नसर्ने रोगहरूलाई चाहिँ एकदम बढेको छ। यी रोगहरूका विरुद्धमा अब हुन त हामीले 77 जिल्लाका सम्पूर्ण स्वास्थ्य कर्मीहरूलाई यो पेनको तालिम तपाईँहरूको चाहिँ भनौँ न आवश्यकता अनुसार हामीले दिइरहेका पनि छौँ, र यो अझै केही वर्ष चल्नेछ, र हाम्रो सिस्टममा रहेका 75% भन्दा बढी स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो तालिम उपलब्ध गराउने हाम्रो लक्ष्य रहेको छ। यो लक्ष्यलाई पूर्ति गर्नको लागि हामीसँग अहिले विश्व स्वास्थ्य सङ्गठनको नोर्याड प्रोजेक्टले सहयोग पनि गरिरहेको छ। यसले हामीलाई थप ऊर्जा मिलेको छ भने नेपाल सरकार आफैले पनि अब यी नसाले रोग सम्बन्धीका प्रोग्रामहरूलाई आफ्नो एन्युअल वर्क प्लान बजेटमा प्रायोरिटीका साथ अगाडि राखेर हामीले हाम्रा कार्यक्रमहरूलाई अगाडि बढाएका छौँ। यसको एक्जिक्युसन गर्न, यसको इम्प्लिमेन्टेसन गर्न यहाँहरूको तत्परता रहोस्। अब हिजोका दिनहरूमा हामीले कम्युनिकेबल डिजिजको क्षेत्रमा धेरै लड्यौँ, म्याटरनल एन्ड चाइल्ड हेल्थको क्षेत्रमा धेरै लड्यौँ, टिबी लेप्रोसी लगायतका कुराहरूमा धेरै लड्यौँ, र अन्तर्राष्ट्रिय एचिभमेन्टहरू एसडिजी गोलहरू पनि एचिभ गर्न सक्यौँ भने, अब अहिलेको हाम्रो प्रायोरिटी भनेको चाहिँ नसर्ने रोग को र मेन्टल हेल्थको इस्युज नै हाम्रो प्रायोरिटी हो, र यो प्रायोरिटीलाई हाम्रो हरेक तह र तबकाबाट एड्रेस हुन जरुरी छ। यसमा दुईवटा कुरा छ, एउटा चाहिँ हामीले अर्ली डिटेक्सन एन्ड ट्रिटमेन्ट आफू ट्रेन्ड भएर गर्ने कुरा एउटा पाटो हो भने, त्योभन्दा ठुलो पाटो चाहिँ हेल्थ प्रमोसन, हामीले कम्युनिटी लेभलमा अवेरनेस लेभलमा धेरै काम गर्नु छ, यहाँ त्योप्रति चाहिँ यहाँहरूको ध्यान जाओस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु।
सहभागी श्रोता, कार्यक्रम कामना स्वस्थ जीवनको मा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9895177789 आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला। सम्झनाका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू, फेरि एकपल्ट, क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9895177789।
प्रिय सहभागी श्रोता, वर्तमान समयको समकालिक चल्दो बल्दो सवाल सरोकार नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेस र यस सम्बन्धी खतरा र जोखिम समेटिएका सूचनापूर्ण रेडियो कार्यक्रममा आज हामीले नसर्ने किसिमका रोगहरूका बारेमा डाक्टर ज्योति भट्टराई, डाक्टर फणीन्द्र बराल र डाक्टर सञ्जीव कुमार शर्मासँगको संवादबाट उपयोगी जानकारी पायौं।
आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै पाक्षिक रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको को यस फण्डबाट कार्यक्रम संरचना सहकर्मीहरू सविन, दिनेशसँगै म उपेन्द्र
अनि म अचला बिदा माग्छौ। अर्को पल्ट यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ।
नमस्ते। सहभागी श्रोता, हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई विदा माग्छौं। नमस्ते।